नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। नेपालमा सूचनाको हक सम्बन्धी ऐन आएको 19 वर्ष पुगेको छ। 2064 सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भएको अवसरमा प्रत्येक वर्ष राष्ट्रिय सूचना आयोगले भदौ 3 गतेलाई राष्ट्रिय सूचना दिवसका रूपमा मनाउँदै आएको छ। यही अन्तर्गत आज आयोगको अग्रसरतामा विभिन्न कार्यक्रमहरू आयोजना गरिँदैछ। विशेष गरी सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले यो ऐन जारी गरिएको हो। यो ऐन जारी भइसकेपछि सार्वजनिक निकायहरू कति पारदर्शी भए, कति जवाफदेही भए, यसको लेखाजोखा भइ नै रहेका छन्। आज हामी विशेष गरी राष्ट्रिय सूचना आयोगको अग्रसरतामा राष्ट्रिय सूचना दिवस मनाइरहँदा सूचनाको हक कार्यान्वयनमा आएको यो अवधिलाई कसरी हेर्न सकिन्छ, यो 19 वर्षलाई कसरी हेर्न सकिन्छ, कार्यान्वयनको अवस्था कस्तो छ, चुनौतीहरू के कस्ता छन्, यिनै विषयमा आज हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डाक्टर सुरेश आचार्य। प्रमुख सूचना आयुक्तज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनमा आएको 19 वर्ष यो अवधिलाई चाहिँ अब यहाँ आफै एउटा भनौ न सूचनाको हकलाई चाहिँ प्रभावकारी बनाउने, यसको पैरवी गर्ने एउटा निकायको एउटा नेतृत्व गरिरहँदा यो 19 वर्षको सूचनाको हकको यो यात्रालाई चाहिँ कसरी हेर्न सकिन्छ?
हामी अहिले सूचनाको हक सम्बन्धी ऐन 2064 कार्यान्वयनमा आएको दिनलाई राष्ट्रिय सूचना दिवस मनाइरहेका छौं। तपाईँको यो कार्यक्रममा तपाईँको प्रश्नलाई सम्बोधन गर्नुभन्दा अगाडि म सबै देशभरका दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक शुभेच्छा व्यक्त गर्न चाहन्छु कि सूचना मेरो अधिकार हो र मैले सूचनाको प्रयोग आफ्नो आवश्यकता सार्वजनिक सरोकारका विषयमा गर्न पाउँछु भन्ने विषयको सबैमा जानकारी हुन सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु। जहाँसम्म तपाईँको प्रश्न छ, यसलाई फर्केर कसरी हेर्नु भएको छ, निश्चय पनि 2047 सालको संविधानले पहिलो पटक संवैधानिक प्रत्याभूति दिएर सूचनाको अधिकार हामीले प्राप्त गरेका हौं। तर यो संविधान कायम रहन्जेलसम्म हामीले ऐन बनाउन सकेनौं, त्यस कारणले गर्दा सूचनाको क्षेत्रमा त्यति धेरै चर्चा हुन पाएन। यद्यपि सूचना दिने संस्कृतिको थोरै भए पनि प्रारम्भ त्यस अवधिमा पनि भएको थियो भन्ने मलाई लाग्छ। र जहाँसम्म ऐन आइसकेपछिको अवस्था छ, स्वाभाविक रूपमा ऐनले केही बाध्यात्मक व्यवस्थाहरू सार्वजनिक निकायहरूमा गरेको छ। त्यसको कारणले सार्वजनिक संस्थाहरूले सूचना प्रवाह गर्ने संस्कृतिको प्रारम्भ गर्नुभएको छ। अब केही नभएको अवस्थामा केही हुनु धेरै ठूलो उपलब्धि हो, तर जे अधिकार हामीले प्राप्त गरेका छौँ र त्यसलाई जसरी प्राप्त गर्नुपर्ने हो त्यो रूपमा चाहिँ हामी अहिले पनि सन्तोष भएर सन्तुष्ट भएर बस्न सक्ने अवस्था चाहिँ छैन। यसका केही कारणहरू छन्। जस्तो पहिलो त सार्वजनिक निकाय को हुन् र होइनन् भन्ने विषयमा नै आम मानिसमा अन्यल छ। सरकारी निकाय राज्यका संयन्त्र मात्रै सार्वजनिक निकाय हुन् भन्ने एक थरी बुझाइ छ भने हाम्रो कानूनले चाहिँ के भन्छ भने कानूनबाट संगठित भएका सबै संस्थाहरू सार्वजनिक निकाय हुन्। जुन चाहिँ कुनै न कुनै कानूनसँग जोडिएर कुनै संस्था बन्छ भने त्यो चाहिँ सार्वजनिक निकाय हो भनेको छ। त्यसैले यो देशमा हरेक संस्था एउटा सामान्य पसल चलाउने मानिस जसले एउटा उद्योगमा गएर दर्ता गरेको छ त्यो पनि सार्वजनिक निकाय भने जस्तो बुझिन्छ। यद्यपि त्यसमा व्यक्तिको सरोकार हुने कति विषयहरू हुन्छन्, व्यक्ति र सार्वजनिक चासोका विषयहरूको सरोकार हुने सबै संस्थाहरू सार्वजनिक संस्था हुन्। अब कानूनले के भन्यो भने तिमीले सूचना अधिकारी राख्नुपर्छ, कार्यालयलाई व्यवस्थित गर्नको लागि, सूचनालाई व्यवस्थित गर्नको लागि, सूचना प्रवाह गर्नको लागि। त्यसपछि तिमीले हरेक 3 महिनामा के खालका गतिविधि गरेका हुन्छौ त्यसलाई स्वत प्रकाशन गर्नुपर्छ। कसैले मागेका कारणले मात्रै दिने होइन, तिमी आफैमा पारदर्शी हुँदै जाऊ, तिमीले गरेका कामको जानकारी नागरिकलाई गराउँदै जाऊ भन्छ होइन। तेस्रो चाहिँ अब व्यक्तिका सूचना र नागरिकले सार्वजनिक सरोकार ठानेका सूचनाहरू चाहिँ माग गरेमा चाहिँ तिमीले दिनुपर्छ भन्छ होइन। अब माग गर्ने कुरा र प्राप्त गर्ने कुरामा चाहिँ यो दिने पक्ष र लिने पक्ष, डिमान्ड साइड र सप्लाई साइड दुवैमा केही न केही समस्या छ। माग गर्ने पक्षले मैले माग गर्ने कति हो, मैले पाउने कति हो, मेरो सरोकारको विषय कति हो, सार्वजनिक सरोकारको विषय कति हो भनेर मैले छुट्याउन नसकेका कतिपय अवस्थाहरू छन्। मैले ठ्याक्कै मलाई चाहिएको सूचना माग्ने हो कि मैले मलाई मन मेरो मनमा आएका जति सबै सूचना माग्ने हो, यहाँनिर सबैभन्दा ठुलो समस्या छ र सूचना दिने पक्षसँगको द्वन्द पनि यहीँनिर छ। तिमीलाई यो के कारणले सूचना चाहिएको हो र के कारणले मैले दिनुपर्ने हो, यसको प्रयोजन खोल भन्छ, कानूनले पनि प्रयोजन नखोलिकन सूचना माग गर्न पाइँदैन भन्छ। अब तपाईँको प्रयोजन कसैले के भन्छ, मेरो व्यक्तिगत जानकारीको लागि। यो व्यक्तिगत जानकारी पाउने अधिकार छ नागरिकलाई, सूचनाको हक त्यही नै हो, तर व्यक्तिले कस्ता कस्ता सूचना माग्ने व्यक्तिगत प्रयोजनका लागि मात्रै है, मेरो अध्ययनका लागि, सो अध्ययनका लागि भन्छ के, सो अध्ययनको सीमा के हो, अध्ययन एउटा एकाडेमिक अध्ययन हुन्छ, रिसर्च हुन्छ, अनेक खालका अध्ययनहरू हुन्छन्, त्यसको प्रयोजन एउटा भयो, तर म सो अध्ययनका लागि मलाई चाहियो भन्दै गर्दा उसले कति माग गर्ने, कति पाउने भन्ने कुराको समस्या देखेको छ। अर्कातिर चाहिँ सूचना दिनु नपरे हुन्थ्यो भन्ने संस्कृति चाहिँ आजसम्म पनि हामीले चिर्न सकेनौँ। सूचनाको हकले के भन्यो भने तिमीले जे गर्छौ त्यो कुरालाई पारदर्शी बनाऊ, लुकाएर के हुन्छ, लुकाउनु पर्ने केही छैन। आजको सूचना प्रविधिको जमानामा तिमीले लुकाउन खोजेका कुराहरू कुनै न कुनै रूपमा सार्वजनिक भइराखेकै छन्, त्यो गलत ढङ्गबाट गलत बाटोबाट सार्वजनिक हुँदै गर्दा गलत सूचना प्रवाह हुने सम्भावना पनि रहन्छ। मैले आफ्नो ठिक बाटोबाट ठिक सूचना प्रवाह गरेँ भने मेरो बारेमा कसैले प्रश्न गर्नै सक्दैन भन्ने खालको सोचको विकास नै हामीले आज पनि गर्न सकेका छैनौँ। त्यसले त्यो चाहिँ अब त्यसैले हामीले यो दुवै पक्षलाई चाहिँ के गर्न जरुरी छ भने सूचना माग्ने तिम्रो अधिकार र सूचनामा दिने तिम्रो दायित्व, यो दुईटालाई चाहिँ जोड्न चाहिँ जरुरी छ, दुईटैलाई सचेत गराउन चाहिँ आवश्यक छ।
अब जसरी मागकर्ता र दिने पक्ष, सूचना माग्ने र दिने पक्ष बीच जुन खालको द्वन्द देखिन्छ यसलाई स्वाभाविक पनि मान्न सकिन्छ। अब यो द्वन्द अन्त्य गर्दै सहज ढंगबाट सूचनाको हक जुन खालको हकले जुन जसरी प्रावधानहरू राखेका छ ती विषयमा चाहिँ सूचना उपलब्ध गराउने सन्दर्भमा र मागकर्ताले चाहिँ सहज ढंगले पाउने सन्दर्भमा चाहिँ अब यो द्वन्द हटाउने उपायहरू चाहिँ के हुन सक्छन्?
अब जस्तो प्रयोजनमा हामी प्रष्ट हुनु पर्यो, प्रयोजन चाहिन्छ कि चाहिँदैन भन्ने बहस पनि छ। मलाई मन लाग्यो मैले मागेँ म जेसुकै गरौँ सूचना भन्ने खालका बहसहरू पनि एउटा स्कुलिङ त्यो पनि छ। तर हामी कहाँ के छैन भने सूचना अधिकारी कुनै पद होइन, यो तोकिएको व्यक्तिले गर्ने दायित्व मात्रै हो, त्यो व्यक्तिका अरू दायित्व कामहरू पनि छन्। हामीले सूचना अधिकारी भन्ने पद सिर्जना गरेका छैनौँ, सूचना अधिकारी चाहिँ तोकिएको कामका लागि मात्रै होइन। त्यसो हुँदाखेरि के रहेछ भने सूचना अधिकारीहरू बारम्बार परिवर्तन भइरहन्छन्, उनीहरूलाई बारम्बार सूचनाको हकको बारेमा जानकारी गराइराख्नुपर्ने हुन्छ उनीहरू आफै। अर्को चाहिँ समस्या के छ, म सूचना अधिकारी भएँ तर मेरो सूचना मेरै सूचना सँग एक्सेस छैन, पहुँच छैन, कार्यालय प्रमुखले गर्ने निर्णयको प्रक्रियामा म सहभागी हुन पाउँदिन, कार्यालय प्रमुखले मलाई त्यसको बारेमा सूचना दिइराखेको पनि हुँदैन, त्यो स्थितिमा मैले मेरो हाकिमसँग गएर सूचना मागेर दिने हो कि होइन भन्ने एउटा एक खालको हिचकिचाहट छँदैछ होइन। अर्को चाहिँ के भयो भने मैले पाएको सूचना चाहिँ यहाँ प्रयोग गर्छु भनेर माग गर्दै गर्दा कस्तासम्म माग आउन थाले भने तिमीले गलत गरेका छौ त्यो प्रमाण मलाई देऊ, तिमी विरुद्ध अदालतमा मुद्दा जान्छु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हाल्छु भनेपछि सूचना कसले दिन्छ? मैले मेरा विरुद्धको प्रमाण तपाईँलाई जुटाइदिएर मेरा विरुद्धको मुद्दाका प्रयोजन हुन्छ कि हुँदैन? त्यस्तो प्रयोजन समेत देखाएर चाहिँ माग गर्ने गरियो कि यो भने सिधै द्वन्द गर्न थालियो, सिधै म तिम्रा विरुद्ध चाहिँ जाँदैछु भनेपछि मेरा विरुद्ध अदालत जान्छु अथवा कहाँ जान्छु भन्ने मान्छेलाई मैले सूचना दिन्छु दिन्न नि, स्वाभाविक एउटा मानवीय कुरा पनि होला। हो मैले गल्ती गरेको छ भने अथवा मेरा तिम्रो यो पाटोमा के हो मलाई जानकारी चाहियो हुन सक्छ होइन, त्यो जानकारीको प्रयोग मैले चाहिँ कसरी गर्छु भन्दै गर्दा अब त्यहाँ कमजोरी छन् वा छैनन् भन्ने कुरा नै नभइकन तिमी विरुद्ध जान्छु भन्ने जुन संस्कृति को विकास गर्न हामीले खोज्यौँ यसले चाहिँ सहज रूपमा सूचना प्रवाह गर्ने कुरालाई नै अवरुद्ध गर्ने दिन चाहने मान्छे पनि नदिने अवस्थामा पुग्छ कि भन्ने डर हामीलाई लागेको छ. त्यसैले बाटो के हो भन्दै गर्दा कानूनले के भन्छ भने सूचनालाई वर्गीकरण गर्नुपर्छ. हाम्रो कानूनमा 5 प्रकृतिका सूचनाहरू दिन कर लाग्ने छैन भनेकै छ. त्यो कर लाग्दैन भनेको सूचनाको वर्गीकरण गर्ने दायित्व सरकारको हो. सरकारको नेपाल सरकारको मुख्य सचिवलाई त्यो जिम्मेवारी कानूनले दिएको छ. तर आज यत्रो 19 भयो कानून कार्यान्वयनमा आएको भनेर हामी भनिरहेका छौँ. तर 19 अवधिमा 2 देखिने गरी 1 सार्वजनिक रूपमा नआइकन सूचना वर्गीकरण गरिएका कुराहरू रोकिएका छन्. किन रोकिए, हामीले वर्गीकरण किन ठिक ढङ्गबाट गर्न सकेनौँ, अथवा वर्गीकरण गर्दै गर्दाका नियतहरू के भए भन्ने केलाएर यो वर्गीकरण गरिदिने हो भने आधा समस्या समाधान हुन्छ. किन मैले आधा भनेको भने यो दिन नपर्ने प्रकृतिको सूचना हो भनेर सरकारले भन्छ, राज्यले भन्छ भने अब त्यसमा पनि अलिकति आयोगको भूमिका रहन्छ. उसले वर्गीकरण गरेको विषयलाई आयोगले चाहिँ इन्कार गर्न सक्छ. तर इन्कार कति बेला गर्नुपर्छ भन्दा जतिखेर वर्गीकरण गरेर जारी गरिएको हुन्छ त्यति बेला नै दिनुपर्ने सूचनालाई नदिनुपर्ने वर्गमा राखिएको रहेछ भने आयोगले यसलाई खारेज गर, यसलाई हटाउ त्यो सूचीबाट भनेर निर्देशन गर्न सक्छ. जब त्यो प्रक्रिया पुरा हुन्छ नि, त्यति भइसकेपछि अहिले जुन ढङ्गबाट मागिएका सूचनाहरू छन् दिनुपर्ने र नपर्ने विषयमा आयोग पनि आफै प्रष्ट हुन पाउँछ, एउटा कुरा छ. अर्को चाहिँ के छ भने हामी राष्ट्रिय सूचना आयोगमा बसेर हेरिरहँदा हामीले सूचनाको हक सम्बन्धी ऐनलाई मात्रै चिन्छौँ नि त, सूचना दिनुपर्छ भन्ने कुरालाई चिन्छौँ. वर्गीकरणले छुट्याइदियो भने वर्गीकरणले नदिनुपर्ने भनेर विषयलाई र दिनुपर्ने विषयलाई हामी चिन्छौँ. तर नेपालमा यस्ता धेरै क्षेत्रका कानुनहरू छन् जहाँ चाहिँ योभन्दा बाहेकका सूचना पनि दिनु नदिन दिन कर नलाग्ने दिन बाध्य नहुने अदालतले माग गरेका बखतमा बाहेक दिनु नपर्ने भनेर बनेका कानुनहरू थुप्रै रहेछन्. हामी अब यसको अध्ययनका क्रममा छौँ. यो यस्ता कानुनहरू कति छन्, यसको यसले सूचना प्रवाहमा कति अवरोध ल्याउँछ कि ल्याउँदैन, वर्गीकरण गर्दाखेरि दिनुपर्ने र नपर्ने सूचीभित्रको विषय हो कि होइन भनेर अध्ययन गर्न जरुरी छ. र हामी यसले यसको प्रक्रिया प्रारम्भ गरेका छौँ. म तपाईँलाई एउटा उदाहरण दिन्छु कति सम्बन्ध भने नापी विभागले एउटा निर्देशिका जारी गरेर मेरो 4 नापेर देऊ भनेर एउटा व्यक्तिले आफ्नो सम्पत्तिको माग गर्दाखेरि दिनु नपर्ने अदालतको आदेश भएमा मात्रै दिने भन्ने निर्देशिका जारी गरेको रहेछ. अब ऐन बाजिएका हकमा कुन ऐन लागू हुने भन्ने त आफ्नो ठाउँमा छँदैछ. तर ऐनको भावना विपरीत गएर नियमावली बनाउने, नियमावलीमा समेत नभएको कुरा निर्देशिका बनाउने र यसरी रोक्ने जुन प्रवृत्ति देखा परेको छ त्यसलाई चिरेर जानुपर्छ, नम्बर 2. नम्बर 3 चाहिँ के हो भने हामी कहाँ कस्तो भयो भने एउटा राज्य संयन्त्रमा जाँदै गरेको व्यक्तिलाई गोपनीयताको शपथ गराउने गर्यौँ हामीले. यो त सूचना हो, राज्यका लागि कतिपय कुराहरू गोपनीय हुन्छन्, त्यसैले कानूनले 5 विषयलाई गोपनीयताभित्र राख्यो. तर त्योभन्दा बाहेकका विषयहरू त सार्वजनिक गर्ने विषय हुन् नि त, त्यसैले गोपनीयताको होइन कानूनप्रतिको जिम्मेवारी र इमान्दार हुने शपथ खुवाउनु पर्यो कि. कानूनले जे भन्छ म कानूनको मातहतमा रहेर, म संविधानको मातहतमा रहेर मैले गर्नुपर्ने दायित्व पुरा गर्छु भन्दै गर्दा त्यो सूचना नदिनुपर्ने पनि दायित्व हुनसक्छ, त्यो सूचना दिनुपर्ने पनि दायित्व हुनसक्छ. यो गोपनीयता भन्ने बित्तिकै यो सूचना प्रवाह नगर्ने संस्कारले को विकास भयो. त्यसैले मलाई चाहिँ समग्रमा जहाँसुकै तपाईँ शपथ ग्रहण गराउनुहुन्छ ईश्वरको नाम सम्झिएर मात्रै पुगेन, त्यहाँ के पनि सम्झिनु पर्यो भने मेरो दायित्व र कर्तव्यलाई पनि सम्झिनु पर्यो, संविधान र कानूनको भावनालाई पनि सम्झिनु पर्यो, शपथ ग्रहणमा नै संशोधन गर्नुपर्छ. र अरू चाहिँ पहुँच सरल पहुँच बनाउनको लागि चाहिँ हामीले एउटा डिजिटल प्लेटफर्मको तयारी गरेका छौँ, यसलाई लन्चिङ चाहिँ गऱ्यौँ, पाइलट लन्चिङ चाहिँ गरेका छौँ. तर अझै पनि यो विषयमा आम नागरिकलाई, सूचना दिनेलाई, सूचना माग गर्नेलाई नै जानकारी गराउन समय लाग्ने देखिएको छ. यसमा हामीले कस्तो बनाएका छौँ भने मैले कुनै कार्यालयमा सूचना मागेँ भने त्यो जानकारी सूचना आयोगले पाउँछ, फलानु व्यक्तिले फलानु कार्यालयमा सूचना माग गरेको छ यो सूचना, अनि उसले त्यो समयभित्र दियो कि दिएन भन्ने कुराको जानकारी समयले बताइहाल्छ। त्यसपछि त्यो पाएन भने ऊ कार्यालय प्रमुख कहाँ जाँदै गर्दाको सूचना पनि आयोगले प्राप्त गर्छ। त्यसपछि त्यो व्यक्तिले कार्यालय प्रमुखबाट पनि सूचना आएन भने त्यही प्लेटफर्मबाट चाहिँ आयोगमा पुनरावेदन गर्न पाउँछ र आयोगले गरेका निर्णयहरू आदेशहरू पनि त्यही प्लेटफर्मबाट सम्बन्धित कार्यालयमा पुग्छन् र त्यो कार्यालयमा पुग्दै गर्दा त्यो सम्बन्धित सार्वजनिक निकायमा पुग्दै गर्दा त्यो सूचना मागकर्ताले पनि जानकारी पाउने गरी हामीले एउटा यस्तो डिजिटल प्लेटफर्म तयार गरिराखेका छौँ। त्यसमा अभ्यस्त बनाउन सकियो भने आज जुन खालका समस्याहरू देखा परेका छन्, माग गर्नेले माग गरेको ठिक कि बेठिक भनेर अर्काले पनि जज गर्न पाउने भयो, दिनेले दिनुपर्ने दियो कि दिएन भन्ने कुरा अर्काले पनि जज गर्न पाउने भयो, त्यसो हुँदाखेरि चेक एन्ड ब्यालेन्स हुन्छ भन्ने मलाई लाग्छ। त्यसले पनि धेरै हदसम्म समस्या समाधानका लागि सहयोग पुर्याउला भन्ने हामीले ठानेका छौँ।
अब प्रविधिका कारण यो भनौँ न सूचनाको हकको जुन खालको पारदर्शिता छ यसले र यो सूचना माग्ने र दिने जुन खालको यो कार्य छ यसलाई पनि सहज बनाउँदै लगेको छ। अर्कोतर्फ अब राष्ट्रिय सूचना आयोगको केन्द्रीय संरचना मात्र छ, अब तल्लो तहसम्म यसको संरचना नहुँदा जसरी सूचनाको हकको चाहिँ यो सूचनाको अधिकारको संरक्षण प्रवर्धन र प्रचलन गर्नुपर्ने हो, त्यो अनुसार आयोगलाई केही अप्ठ्याराहरू भएको र यहाँहरूले त्यो विषय पनि उठाउनु भएको छ बारम्बार, अब यसलाई चाहिँ कसरी तल्लो तहसम्म यसको संरचनाहरूलाई कसरी लान सकिन्छ भनेर यहाँहरूले यो अवधारणा अगाडि बढाउनु
भएको छ। यस्तो छ, हाम्रो सोच के हो भने हामीले त के सोच्यौं भने कानूनले नै के भन्छ भने आवश्यकता अनुसार शाखा खोल्न सकिने छ भन्ने व्यवस्था गराएको छ, तर हामी शाखा भनेर धेरै कार्यालय विस्तार मात्रै गरेर पनि काम हुन्छ भन्नेमा छैनौँ। कमसेकम प्रदेशको तहमा चाहिँ कुनै यसको सूचना प्रवाहका लागि सहयोग गर्न सक्ने संरचना आयोग मार्फतको संरचना बन्न सक्यो भनेदेखि प्रारम्भमा त्यसको अनुभवको आधारमा यसलाई कति विस्तार गर्नुपर्छ वा पर्दैन भन्ने हुन सक्थ्यो भनेर हामीले नेपाल सरकार समक्ष यसपालि बजेट बन्दै गर्दा हामीलाई कम्तीमा दुईटा प्रदेशमा परीक्षण गर्नका लागि मात्रै भए पनि शाखा सञ्चालन कार्यालय सञ्चालनका लागि बजेट व्यवस्था गरिदिनुहोस् भनेर माग गरेको थियौँ, नेपाल सरकारले यसपटक सुनवाई गरेन। र अहिले एउटा चाहिँ संयन्त्र के छ भने अनुगमनको संयन्त्र चाहिँ नेपाल सरकारले जारी गरेको राष्ट्रिय सूचना के अरे सूचनाको हक सम्बन्धी निर्देशिका 2076 एउटा चाहिँ समन्वय टोटल तिनवटै सरकारको समन्वय गर्ने गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवको संयोजकत्वमा एउटा समिति बनाएको छ समन्वय समिति भनेर, अनि सङ्घीय मातहतका कार्यालयहरू मन्त्रालय विभाग कार्यालयहरूको अनुगमन गर्ने गरी सञ्चार सचिवको संयोजकत्वमा, प्रदेश सरकार मातहतका कार्यालयहरूको अनुगमन गर्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवको संयोजकत्वमा र जिल्ला कार्यालयहरूको अनुगमन गर्ने गरी प्रमुख जिल्ला अधिकारी संयोजकत्वमा एउटा अनुगमन समिति निर्देशिकाले बनाएको छ। तर अब मैले दुःखका साथ भन्नुपर्छ, प्रधानमन्त्रीको कार्यालयमा रहने सचिवले म त्यो समितिमा छु भन्ने थाहा पाउँदैन, मुख्यमन्त्रीको कार्यालयमा रहने सचिवले म त्यो दायित्वमा छु भन्ने थाहा पाउँदैन, उनीहरूको जति बैठक बस्नु पर्थ्यो त्यति बैठक बस्दैन। यसपालि मैले वार्षिक प्रतिवेदन तयार गर्दै गर्दाखेरि प्रदेशहरूले के काम गरेछन्, यी अनुगमन समितिले के काम गरेछन् भनेर माग गर्दै गर्दाखेरि मैले दुईटा प्रदेश तिनवटा प्रदेशको भन्दा बढीको रिपोर्ट नै पाउन सकिनँ। भनेको उहाँहरू आफ्नो त्यो मेरो अधिकार हो मैले यो काम गर्नुपर्छ भनेर किन अवेर हुनुहुन्न भन्दा सचिवहरू प्रदेशमा त अझ छिटो छिटो परिवर्तन हुनुहुँदो रहेछ, मन्त्री परिषदको कार्यालयमा पनि त्यो जिम्मेवारी पाउने व्यक्तिको छिटो हेरफेर हुँदो रहेछ। अब फेरि हामीले जसलाई जिम्मेवारी दियौँ त्यसको यो मात्रै दायित्व छैन, म यो पनि स्वीकार गर्छु, उहाँहरूले थुप्रै कामहरू गर्नुपर्नेछ, यो प्राथमिकताको विषयमा पर्नै सक्दो रहेनछ। त्यसो भए हुनाले अब यसको लागि चाहिँ छुट्टै जस्तो प्रादेशिक तहबाट अनुगमन गर्न पायो भने जिल्लाले चाहिँ केही हदसम्म गरेको छ, बरु सिडिओ को धेरै काम हुँदाहुँदै पनि प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमनका प्रतिवेदनहरू चाहिँ छन्, तर माथिल्ला तहमा नै त्यो ध्यान पुग्न सकेको छैन. त्यसैले हामीले चाहिँ माग गर्यौँ प्राप्त गर्ने अवस्था छैन, हामी आफैले खडा गर्छौँ भनेर मात्रै पनि हुँदैन, तर यो आवश्यक छ. अर्को कुरा चाहिँ कहाँनिर कन्ट्राडिक्सन सुरु भएको छ भने राष्ट्रिय सूचना आयोगको कार्यक्षेत्र देशव्यापी हो, देशभरिका नागरिकले मागेको सूचनाका लागि उसले काम गर्नुपर्छ. तर प्रदेश सभा बन्दै गर्दाखेरि प्रदेश सभाले आफ्नो बिजनेसका रूपमा नयाँ नयाँ कानून ल्याउने सन्दर्भमा सूचनाको हक सम्बन्धी कानून बागमती प्रदेशले 76 सालमा नै जारी गरिसकेको रहेछ. त्यो समिति त्यो कानूनले चाहिँ के गर्दो रहेछ भने पुनरावेदन सुन्ने समितिको समेत परिकल्पना गरेको रहेछ र अब कामको डुप्लिकेसन सुरु भएको छ. त्यो एउटा मान्छे बागमती प्रदेशको पुनरावेदन समितिमा पनि जान्छ, त्यही मान्छे राष्ट्रिय सूचना आयोगमा पनि आउँछ. एउटै कामका लागि दुई थरी जनशक्तिहरू अनावश्यक रूपमा त्यो एउटै विषयमा काम गरिराखेको र ती दुईटा समितिले गरेका निर्णयहरूमा कन्ट्राडिक्सन आउने खतरा पनि देखिराखेको छ. जबकि अनुसूचीमा गएर हेर्नुहोस्, अधिकारको बाँडफाँड सम्बन्धी अनुसूचीमा भने यो प्रदेश सरकारको अथवा स्थानीय सरकारको अधिकार क्षेत्रभित्रै पर्दैन, यो संघीय कानून अनुसार जे हो त्यसैले काम गर्ने हो. अब हामी यो द्वन्द गर्न चाहिराखेका छैनौँ, तर हामीलाई के लागेको छ भने सूचना प्रवाह गर्ने तपाईँको संरक्षण र सम्वर्धन प्रचलनमा ल्याउने कुरामा चाहिँ प्रचलनमा ल्याउने कुरामा चाहिँ प्रदेश तहका संरचना बन्छन् भने पनि आपत्ति भएन, तर संविधानको विपरीत हुने गरी बन्न थालेको यस्तो संरचनालाई चाहिँ रोक्नुको विकल्प छैन भन्ने मलाई लाग्छ. होइन, संविधानले अधिकार दिन्छ र प्रदेश सरकारहरूले यस्ता संरचनाहरू बनाउँछन् भने पुनरावेदनको हकमा चाहिँ पुनर्विचार गर्नुपर्छ, किनभने पुनरावेदन कि प्रदेश प्रदेशमै पुनरावेदन सुनवाई हुन्छ, त्यहाँ चित्त नबुझेको कुरा राष्ट्रिय सूचना आयोगमा आउँछ भनेर त्यसरी लिङ्क गर्ने हो भने त्यसको विकल्प पनि हुन सक्छ. यो कुरा चाहिँ हामीले विचार गर्नुपर्छ. सबैभन्दा हाम्रो लागि चुनौती कहाँनिर छ भने स्थानीय तहमा छ. अहिले सूचनाको माग स्थानीय तहमा भइराखेको छ, स्थानीय सरकारले गरेका काम कारवाहीका बारेमा नागरिकको चासो बढेको छ, तर स्थानीय तहमा हाम्रो कुनै पनि संरचना छैन. जिल्ला प्रमुख जिल्ला अधिकारीलाई जिल्ला मातहतका कार्यालय हेरिदिने भनेको छ, तर स्थानीय जसरी प्रदेश सरकारले आफ्नो हेर्छ, आफ्नो मातहतका कार्यालय हेर्छ, स्थानीय सरकारलाई हेर्ने चाहिँ को हो भन्यो भने हाम्रो त्यो संरचना छैन. त्यसैले हामीले अब त्यसलाई कसरी विकास गर्ने, अब यसका लागि चाहिँ हामी नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घसँग बसेर यसको पनि कुनै उपाय खोज्ने, किनभने अहिले हामीसँग कुनै पनि संरचना छैन. हाम्रो आफ्नो संरचनाले काम गरौँ भन्यो भने त्यो हामीसँग छँदै छैन. त्यसैले भइराखेका संरचनालाई चाहिँ कसरी बढीभन्दा बढी उपयोग गर्न सकिन्छ भन्नेतिर हामी सोचिरहेका छौँ.
अब हामी कुराकानीको अन्त्यतिर आइपुगेका छौँ. सार्वजनिक निकायका पदाधिकारीलाई जवाफदेही र आफ्नो उत्तरदायित्व महसुस गराउने र नागरिकलाई चाहिँ जागरूक गराउने कार्य जुन सूचनाको यो हक कार्यान्वयनको सन्दर्भ छ, यसलाई चाहिँ प्रभावकारी बनाउनका लागि अब यसमा चाहिँ को पक्षको कुन कुन पक्षको महत्वपूर्ण भूमिका हुन सक्छ छोटकरीमा?
हामीलाई के लाग्यो भने राष्ट्रिय सूचना आयोगले मात्रै राष्ट्रिय सूचना दिवस मनाएर आम नागरिकलाई सचेत गराउन सकिँदैन. त्यसैले हामीले सबैको भूमिका यसपटक खोज्ने कोसिस गर्यौँ. नेपाल सरकारलाई हामीले के भन्यौँ भने तपाईँले राष्ट्रिय पर्वका रूपमा यसलाई मनाइदिनु पर्यो. त्यसो भनेपछि सरकारले त आफ्नो संरचनाबाट कसरी गर्थ्यो गर्थेन हामीलाई थाहा छैन, तर राष्ट्रिय सूचना आयोगले हामी आफैले के गर्यौँ भने हाम्रो अनुगमनसँग जोडिएका मन्त्री परिषदको कार्यालयदेखि प्रवेश कार्यालय र प्रमुख जिल्ला अधिकारीहरू समेतलाई समेट्ने गरी एउटा यो राष्ट्रिय सूचना दिवस मूल समारोह समिति गठन गर्यौँ र हामीले सरकारकै संरचनालाई प्रयोग गरेर संघीय मामिला मन्त्रालयलाई हरेक स्थानीय प्रवेशसम्म यो कार्यक्रम चाहिँ मनाउने भन्ने परिपत्र गरिदिनुहोस् भन्यौँ. गाउँपालिका महासङ्घलाई पनि जोड्यौँ, नगरपालिका सङ्घलाई पनि जोड्यौँ र तपाईँहरूले नि आफ्नो ढङ्गबाट कार्यक्रमका लागि चाहिँ निर्देशन दिनुहोस् भनिसकेपछि अहिले हामीले थाहा पाइरहेछौँ. हिजोको स्थिति एउटा केन्द्रमा एउटा कार्यक्रम गर्ने स्थिति मात्रै थियो राष्ट्रिय सूचना दिवसका नाममा. आज चाहिँ देशभरि एकैसाथ, अब कति ठाउँमा सम्भव होला, कति ठाउँमा परिपत्र पुग्यो होला पुगेन होला आफ्नो ठाउँमा छ, तर देशव्यापी रूपमा सातैवटा प्रदेशमा अधिकांश पालिका तहमा जिल्लाका 77 जिल्ला तहमा कार्यक्रम भइरहँदाखेरि एउटा सन्देश प्रवाह गर्न चाहिँ आजको दिवस सफल भएको छ। यो यो ढंगबाट अगाडि बढ्दै जाँदा हाम्रा अभियानहरू सफल हुनेछन्।
यहाँलाई धेरै धेरै धन्यवाद प्रमुख सूचना आयुक्तज्यू, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामी राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डाक्टर सुरेश आचार्यसँग कुराकानी गर्दै थियौं। विशेष गरी राष्ट्रिय सूचना दिवस आज परेको छ, सूचनाको हक सम्बन्धी ऐन जारी भएको अवसर भदौ 3 गतेलाई स्मरण गर्दै राष्ट्रिय सूचना आयोगको अगुवाईमा राष्ट्रिय सूचना दिवस मनाउने गरिन्छ। यही सन्दर्भ जोडेर आजको कुराकानी हामीले गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।